यो रेडियो नेपाल हो। अब अच्युत अर्यालबाट समाचार सुन्नुहोस्। शुरूमा प्रमुख समाचार। नेपालको जलविद्युत, पर्यटन, कृषि जस्ता प्राथमिकताका क्षेत्रमा लगानी गर्न जापानी लगानीकर्तालाई राष्ट्रपति रामचन्द्र पौडेलको आग्रह। स्वच्छ, निष्पक्ष र विश्वसनीय रूपमा निर्वाचन सम्पन्न गरी जननिर्वाचित सरकारलाई सत्ता हस्तान्तरण गर्न आतुर रहेको प्रधानमन्त्री सुशीला कार्कीको भनाई। चालू आर्थिक वर्षको पहिलो छ महिनामा नेपालको कुल वस्तु निर्यात 43.8% र विप्रेषण आप्रवाहमा 39% वृद्धि भएको नेपाल राष्ट्र ब्याङ्कको तथ्याङ्क। र अमेरिकामा अत्याधिक हिमपात, 2400 भन्दा बढी उडान रद्द।
प्लेय स्टोर वा एप स्टोर बाट सजिलै नेपाल टेलिकम को एप डाउनलोड गर्न सकिन्छ।
नेपाल टेलिकम, राष्ट्रको संचार।
समाचार अब विस्तारमा। राष्ट्रपति रामचन्द्र पौडेलले उत्पादन, जलविद्युत, पर्यटन र कृषि जस्ता नेपालको प्राथमिकताका क्षेत्रमा लगानी गर्न जापानी लगानीकर्तालाई आग्रह गर्नुभएको छ। जापानको औपचारिक भ्रमणमा रहनुभएका राष्ट्रपति पौडेलले नेपाल र जापान बीच कूटनैतिक सम्बन्ध स्थापनाको 70औं वार्षिक उत्सव मनाउन आज जापानको टोकियोमा आयोजित विशेष समारोहलाई सम्बोधन गर्दै राजनीतिक मुद्दालाई निष्कर्षमा पुर्याए पश्चात नेपालको प्राथमिकता अब नेपाली जनताको द्रुत सामाजिक आर्थिक विकास, प्रगति र समृद्धि हासिल गर्नुमा केन्द्रित रहेको बताउनु भएको राष्ट्रपति पौडेलका प्रेस सल्लाहकार किरण पोखरेलले जानकारी दिनुभयो। हाम्रो द्विपक्षीय सम्बन्धले राजनैतिक, आर्थिक, सामाजिक र सांस्कृतिक क्षेत्र मात्र होइन जनता जनता बीचको सम्पर्कलाई समेटेको तथा यो क्रम विभिन्न समयमा हुने उच्चस्तरीय भ्रमणको आदान प्रदान एवं बढ्दो सहयोग मार्फत थप सुदृढ हुँदै गएको राष्ट्रपति पौडेलले बताउनुभयो। सो अवसरमा जापानका विदेश राज्य मन्त्री होरी इवाओले भ्रमणले दुई देश बीचको सम्बन्धलाई प्रगाढ बनाउन महत्वपूर्ण भूमिका खेल्ने बताउनुभयो। आजै जापानको टोकियोमा आयोजित जापानका व्यापारिक समुदायका सदस्यहरूसँगको कार्यक्रमलाई सम्बोधन गर्दै राष्ट्रपति पौडेलले जापानी व्यापारिक समुदायलाई नेपालमा व्यापारिक अवसरको खोजीका लागि आह्वान गर्नुभयो। राष्ट्रपति पौडेलले जापानी व्यापारिक समुदायलाई नेपालमा लगानी र व्यापारका लागि हरसम्भव सहयोग प्रदान गर्न नेपाल सरकार कटिबद्ध रहेको बताउनु भएको उहाँको सचिवालयले जनाएको छ। सो अवसरमा परराष्ट्र मन्त्रालयका सचिव अमृत बहादुर राई र सहसचिव भृगु ढुङ्गानाले नेपालमा लगानीको सम्भाव्यताबारे प्रस्तुति राख्नु भएको थियो। राष्ट्रपति पौडेलसँग जापानका विदेश राज्यमन्त्री होरी इवाओले आज गर्नुभएको शिष्टाचार भेटका अवसरमा राष्ट्रपति पौडेलले नेपालको सामाजिक तथा आर्थिक विकासमा जापान एक महत्वपूर्ण तथा विश्वासिलो विकास साझेदार रहेको र नेपालको विकास प्रक्रियामा जापानले महत्वपूर्ण भूमिका खेलेको बताउनु भएको पनि राष्ट्रपतिको सचिवालयले जनाएको छ। प्रधानमन्त्री सुशीला कार्कीले निर्वाचन आचार संहिताको पूर्ण पालना गरी आगामी निर्वाचनलाई स्वच्छ र भयरहित वातावरणमा सम्पन्न गर्न सबै पक्षलाई आग्रह गर्नुभएको छ। राष्ट्रिय सभाको आजको बैठकमा राष्ट्रिय सदाचार नीति सम्बन्धी अध्ययन प्रतिवेदन 2082 माथिको छलफलमा उठेका विषयमा जवाफ दिँदै प्रधानमन्त्री कार्कीले निर्वाचन स्वच्छ, निष्पक्ष र विश्वसनीय रूपमा सम्पन्न गरी जननिर्वाचित सरकारलाई सत्ता हस्तान्तरण गर्न आफू आतुर रहेको बताउनुभयो।
2082 फागुन 21 गते तोकिएको समयमा स्वच्छ, निष्पक्ष र विश्वसनीय वातावरणमा चुनाव सम्पन्न गरी जननिर्वाचित सरकारलाई शक्ति सम्पन्न यो सरकार आतुर रहेको ब्यौरा जानकारी गराउन चाहन्छु। निर्वाचनका लागि उम्मेद्वारको मनोनयन सम्पन्न भई राज्यका स्रोत साधन निर्वाचनमा केन्द्रित गरिएको छ। आन्दोलनका क्रममा लुटिएका हतियारहरू मध्ये अधिकांश बरामद भइसकेको र सुरक्षाको पूर्ण प्रत्याभूति गरिएको छ। एकीकृत निर्वाचन सुरक्षा स्वीकृत गरी कार्यान्वयनमा ल्याइएको छ। सबै सबै सुरक्षा संयन्त्र परिचालन सुनिश्चित गरिएको छ। यो निर्वाचन केवल सदनमा जनप्रतिनिधि पठाउने एउटा नियमित प्रक्रियाको अङ्ग मात्र होइन, बरु यो त नेपाल राष्ट्रको न्याय राजनैतिक संस्कृतिको प्रस्थान बिन्दु भन्नु पर्दछ भन्ने मेरो सविनय आग्रह छ। तसर्थ निर्वाचन आचार संहिताको पूर्ण पालना गरी आगामी निर्वाचनलाई स्वच्छ र भयरहित वातावरणमा सम्पन्न गर्न म यस सम्मानित सदन मार्फत सबै पक्षसँग हार्दिक अपील गर्दछु।
प्रधानमन्त्री कार्कीले सार्वजनिक निकायका काम कार्यवाहीलाई पारदर्शी र उत्तरदायी बनाई भ्रष्टाचार न्यूनीकरणमा पूर्ण प्रतिबद्धताका साथ लागि परेको बताउनुभयो। प्रधानमन्त्री कार्कीले प्रतिनिधि सभा नभएको अवस्थामा परिपक्व संस्थाको रूपमा लिने राष्ट्रिय सभा एवं स्थायी सदनबाट प्राप्त हुने निर्देशनहरूलाई सरकारले पालना गरी अगाडि बढ्ने बताउनुभयो।
आज हामीले सदाचार नीति सम्बन्धमा छलफल गर्यौं। यो भविष्यमा भ्रष्टाचार शून्य नेपाल बनाउने महत्वपूर्ण दस्तावेजका रूपमा आउनेछ भन्ने विश्वास लिएकी छु। जेएनजी आन्दोलनका युवाहरूले उठाएको मूल मुद्दा नै भ्रष्टाचार रहित समाज, सुशासन, सदाचार नै हो। जनताको सही मतबाट छिट्टै प्रतिनिधि सभा आउँदैछ। हामीसँग राष्ट्रिय सभा छ, यसलाई परिपक्व बुजुर्गहरूको संस्थाको रूपमा लिने गरिन्छ। देशको हितमा परिपक्व र विवेक सम्मत भूमिका खेल्ने यस स्थायी सदनबाट प्राप्त हुने निर्देशनहरूलाई सरकारले सिरोपर गर्नेछ। हामीले भत्किएका संस्थाहरूलाई सुव्यवस्थाले जोड्नेका छौं र एउटा नयाँ आशाको बिउ रोपेका छौं। मुलुकमा व्याप्त भ्रष्टाचार, दण्डहीनता र अन्याय जस्ता संरचनात्मक कारणहरूको निवारणको लागि सबै निकाय एकजुट भएर लाग्न ढिला नगरौं।
बैठकमा विकास आर्थिक मामिला तथा सुशासन समितिका सभापति कमला पन्तले राष्ट्रिय सदाचार नीति सम्बन्धी अध्ययन प्रतिवेदन 2082 माथिको छलफलका लागि पेश गर्नुभएको थियो। प्रतिवेदनमाथिको छलफलमा सांसदहरूले दिगो विकास र शान्तिलाई प्राथमिकता दिनुपर्ने, सबै तहका सरकारको कामको सम्मान गर्नुपर्ने र व्यक्तिगत रूपमा सदाचार नीति पालन गर्नुपर्नेमा जोड़ दिनुभयो। उहाँहरूले भ्रष्टाचार नगर्ने, नियम पालनामा अनुशासित रहने भन्दै विद्यालय पाठ्यक्रममा पनि नैतिक शिक्षा समावेश गर्नुपर्ने, सुशासन र इमानदारी प्रवर्धन गर्नुपर्ने र सबै तहका सरकारले यसलाई पालना गर्नुपर्ने बताउनुभयो। राष्ट्रिय सभाको आजको बैठकले तीनवटा अध्यादेशहरू स्वीकृत गरेको छ। गृहमन्त्री ओम प्रकाश अर्यालले प्रस्तुत गर्नुभएको मतदाता नामावली ऐन 2073 संशोधन गर्न बनेको अध्यादेश 2082, प्रतिनिधि सभा सदस्य निर्वाचन पहिलो संशोधन अध्यादेश 2082 र नेपाल विशेष सेवा ऐन दोस्रो संशोधन अध्यादेश 2082 सभाले स्वीकृत गरेको हो। यसैगरी बैठकमा सभाका अध्यक्ष नारायण प्रसाद दाहालले राष्ट्रिय सदाचार नीतिमाथिको छलफलमा सांसदहरूले उठाएका विषय र प्रधानमन्त्री सुशीला कार्कीले व्यक्त गर्नुभएको विचार सहित प्रतिवेदनमा समावेश भएका सुझावहरूलाई प्राथमिकताका आधारमा कार्यान्वयन गर्न नेपाल सरकारलाई निर्देशन दिनुभयो। यसैगरी बैठकमा सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिका सभापति माया प्रसाद शर्माले अध्यागमन ऐन र सो ऐन अन्तर्गत बनेका प्रत्यायोजित विधायनहरू सम्बन्धी अध्ययन प्रतिवेदन 2082 सभा समक्ष पेश गर्नुभयो। राष्ट्रिय सभाको अर्को बैठक माघ 23 गते शुक्रबार दिउँसो 1:15 बस्नेछ। निर्वाचन आयोगले निर्वाचन लक्षित मिथ्या सूचना, भ्रामक प्रचार र घृणाजन्य अभिव्यक्तिमा निगरानी बढ़ाएको छ। आयोगले निर्वाचनसँग सम्बन्धित त्यस्ता सूचना संकलन, विश्लेषण र नियामक निकाय मार्फत आवश्यक कार्यवाहीको प्रक्रिया अघि बढ़ाएको हो। नियामक निकायसँगको सहकार्यमा आयोगले सूचना सदाचार एकाई गठन गरेर काम गरिरहेको जनाएको छ। डिजिटल प्लेटफर्म मार्फत प्रचार भइरहेका निर्वाचन आचार संहिता प्रतिकूलका सामग्रीमा आयोगले निगरानी बढ़ाएको हो। यसैगरी केन्द्रीय आचार संहिता अनुगमन समितिमा हालसम्म निर्वाचन आचार संहिता उल्लंघनका 29 उजुरी प्राप्त भएको र त्यससँग सम्बन्धित राजनैतिक दल तथा उम्मेद्वारलाई स्पष्टीकरण सोधिए को आयोगले जनाएको छ। हालसम्म 14 उजुरीको जवाफ प्राप्त भएको निर्वाचन आयोगका प्रवक्ता नारायण प्रसाद भट्टराईले जानकारी दिनुभयो। प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि इलाममा आवश्यक तयारी तीव्र पारिएको छ। निर्वाचनलाई चुस्त दुरूस्त बनाउन मतदान स्थलको सुरक्षा संवेदनशीलताको आधारमा सुरक्षा व्यवस्था, निर्वाचन प्रहरी खटनपटन, निर्वाचन सामग्री तथा कर्मचारी व्यवस्थापन लगायतका आवश्यक कामहरू भइरहेको जिल्ला निर्वाचन कार्यालय इलामले जनाएको छ। इलामबाट संवाददाता सविता पाण्डेको रिपोर्ट।
फागुन एक्काइसमा हुने प्रतिनिधि सभा सदस्यको निर्वाचन सुरक्षालाई चुस्त दुरूस्त बनाउन इलाममा तयारी तीव्र पारिएको छ। जिल्ला स्थित सुरक्षा समितिले मतदान स्थलको स्थलगत निरीक्षण गरिरहेको छ। मतदान स्थलको सुरक्षा संवेदनशीलताको आधारमा सुरक्षा व्यवस्था मिलाइएको प्रमुख जिल्ला अधिकारी लक्ष्मण प्रसाद ढकाल बताउनुहुन्छ।
भौगोलिक दूरी, बाटोको अवस्था र त्यहाँको पब्लिकली कस्तो हुन्छ,
जिल्लामा 150 मतदान स्थल र 290 मतदान केन्द्र निर्धारण गरिएको छ। सुरक्षा संवेदनशीलताको आधारमा 47 मतदान स्थल सामान्य, 48 संवेदनशील र 55 अति संवेदनशील रहेको छ। निर्वाचन सुरक्षालाई मध्यनजर गरी शान्तिपूर्ण रूपमा निर्वाचन सम्पन्न गराउन इलामको सुरक्षा व्यवस्था मिलाइएको छ। निर्वाचन प्रहरीको खटन पटन गरिसकिएको छ भने निर्वाचन सामग्री व्यवस्थापन, कर्मचारी व्यवस्थापन लगायत निर्वाचनको तयारी भइरहेको जिल्ला निर्वाचन कार्यालय इलामका प्रमुख देवी चरण भुयालले बताउनुभयो।
मतदान केन्द्रमा पठाइने सामग्रीको प्याकिङ शुरू गरेका छौँ, साथसाथै अस्थायी मतदाता नालीको विवरण पनि तयार गर्ने काम हुँदैछ। लगभग हाम्रो तयारीको अन्तिम चरणमा पुग्यो, सामग्री प्राप्त भइसक्यो। अब निर्वाचन आयोगबाट प्राप्त हुने केही आइटम बाँकी छ। कार्यालयमा रहेको मौदात प्लस हामीले यहाँ व्यवस्था गरेको 37 प्रकारको सामग्रीको संवेदनशीलता अनुसार फरक फरक ठाउँमा सेन्सिटिभ भएर प्याकिङ गर्नुपर्ने हुन्छ।
इलाममा 231,809 मतदाता रहेका छन्। प्रतिनिधि सभातर्फ दुई निर्वाचन क्षेत्र रहेको इलाममा 27 उम्मेद्वार चुनावी मैदानमा छन्। आफ्नो पक्षमा मत माग्न उम्मेद्वारहरू यति बेला घर दैलो कार्यक्रममा व्यस्त छन्। सविता पाण्डे, रेडियो नेपाल, इलाम।
प्रतिनिधि सभा सदस्य निर्वाचन नजिकिँदै गर्दा कञ्चनपुर निर्वाचन क्षेत्र नम्बर 3 चुनावी माहौल पनि क्रमशः ताप्दै गएको छ। अनुभवीदेखि नयाँ अनुहारसम्मको प्रतिस्पर्धा रहेको यस क्षेत्रमा मतदाताहरू यसपटक आश्वासनभन्दा कार्ययोजना र क्षमताको आधारमा प्रतिनिधि छान्ने मनस्थितिमा देखिएका छन्। कञ्चनपुरबाट संवाददाता हरिश चन्द्र बागको रिपोर्ट।
फागुन 21 गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनमा कञ्चनपुर निर्वाचन क्षेत्र नम्बर 3 पनि विशेष चासोका साथ हेरिएको छ। यसअघि नेपाली कंग्रेसका तर्फबाट 3 निर्वाचित भइसक्नुभएका पूर्व मन्त्री रमेश लेखकलाई पुनः टिकटको लागि सिफारिस गरिएको भए पनि यसपटक उहाँले टिकट पाउनु भएन। कंग्रेसबाट हरिप्रसाद बोहरा उम्मेद्वार बन्नुभएको छ। त्यस्तै नेकपा एमालेबाट 2074 सालमा निर्वाचित डाक्टर दीपक प्रकाश भट्ट यस पटक पनि एमालेबाटै उम्मेद्वार हुनुहुन्छ। तत्कालीन नेकपा माओवादी केन्द्रबाट प्रदेश सभा सदस्यमा निर्वाचित भई राज्य मन्त्रीको भूमिका निर्वाह गरिसक्नुभएका मानबहादुर सुनार अहिले नेपाली कम्युनिष्ट पार्टीबाट उम्मेद्वार हुनुहुन्छ। त्यस्तै राष्ट्रिय स्वतन्त्र पार्टीबाट संचार उद्यमी ज्ञानेन्द्र सिंह महता चुनावी मैदानमा हुनुहुन्छ। यस क्षेत्रमा 14 राजनीतिक दलबाट र 3 स्वतन्त्र गरी जम्मा 17 उम्मेदवारी परेको छ। यस निर्वाचन क्षेत्रमा भीमदत्त नगरपालिका, दोधारा चाँदनी नगरपालिका र बेतकोट नगरपालिकाको वडा नम्बर 8 पर्दछन्। आसन्न प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि यस क्षेत्रमा 1,03,087 मतदाता रहनु भएको छ। कस्तो प्रतिनिधि चाहनुहुन्छ त यहाँका मतदाताहरू?
जो करप्सनहरू चलिरहेको छ त्यो बन्द गर्ने नेता होस्, जेएनजीहरूलाई न्याय केही इम्प्लोइमेन्ट दिने, नेपाल विकास गर्ने, हामीलाई त्यही नै चाहिएको त हो।
जनतालाई केन्द्रित गरेर सेवा गर्ने भावनाको मान्छे राजनीतिमा आउनुपर्छ, त्यो अहिले राष्ट्रको आवश्यकता हो।
नयाँ नेतृत्वले युवाका भावनाहरूलाई लिएर जानुपर्छ भन्ने आवश्यक पनि हो, समय अनुसार चल्नुपर्छ।
भारतसँग खुला सीमा जोडिएको यस क्षेत्रमा सुरक्षाका दृष्टिले पनि बढी संवेदनशील मानिएको छ। महाकाली तथा जगबुढा नदीले गर्ने कटान पटान र डुबानका कारण यहाँका बासिन्दाले हरेक वर्ष ठूलो समस्या भोग्दै आउनु परेको छ। विपद र वन्यजन्तुबाट हुने क्षति न्यूनीकरण, पक्की तटबन्ध, पुल र सड़क, सुरक्षित आवास, शिक्षा, स्वास्थ्य र रोजगारीका विषयमा ठोस काम गर्न सक्ने गर्ने नेतृत्वको पक्षमा यहाँका मतदाता रहनु भएको छ।
भदौ 23-24 त्यो घटना नदोहोरियोस् भन्नुको लागि नै हामीले जनतामा केन्द्रित भएर राजनीति गर्नु पर्यो।
जोस जागर भएको आयो भने केही न केही बेटर पक्कै नै हुन्छ भन्ने हामीले आशा लिएका छौँ।
कञ्चनपुर निर्वाचन क्षेत्र नम्बर 3 मतदाताहरू सक्षम नेतृत्वको पहिचान गरिरहनु भएको छ। यस पटकको निर्वाचनमा व्यक्तित्व, क्षमता र कार्ययोजनाका आधारमा मत दिने मनस्थितिमा मतदाता पुगेको देखिन्छ, जसले निर्वाचन परिणामलाई थप रोचक बनाउने अपेक्षा गरिएको छ। हरिश चन्द्र बाग, रेडियो नेपाल, कञ्चनपुर।
प्रधानमन्त्री सुशीला कार्कीले नेपालमा बोलिने विभिन्न भाषाहरू हाम्रा सम्पत्ति भएकाले तिनलाई मर्न दिन नहुने बताउनु भएको छ। प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयमा आज भाषा आयोगले तयार पारेका दुईवटा फरक फरक विषयका अध्ययन प्रतिवेदन ग्रहण गर्दै उहाँले भाषाको संरक्षण गर्नुपर्नेमा जोड़ दिनुभयो। भाषा आयोगका अध्यक्ष डाक्टर गोपाल ठाकुर नेतृत्वको आयोग प्रतिनिधिमण्डलले मातृभाषा शिक्षा सम्बन्धी प्रतिवेदन र अन्तर्राष्ट्रिय आदिवासी भाषा दशक नेपालको राष्ट्रिय कार्ययोजना कार्यान्वयन सम्बन्धी प्रतिवेदन प्रधानमन्त्री कार्की समक्ष पेश गरेको थियो। नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले नेपाली कांग्रेस देशको विकासका लागि नेतृत्व लिन तयार रहेको बताउनु भएको छ। उहाँले नागरिकको अपेक्षा अनुसार नै पार्टी सुधारिएको भन्दै सुधारिएको नेतृत्वले नै देश विकासको नेतृत्व पनि लिने बताउनुभयो। भारतमा देखिएको निपाह भाइरसको संक्रमणको जोखिम नेपालमा न्यून भए पनि सतर्क रहन स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आग्रह गरेको छ। आज एक विज्ञप्ति जारी गर्दै मन्त्रालय अन्तर्गतको इपिडेमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले छिमेकी देशका घटनालाई मध्यनजर गर्दै पूर्व तयारीका कदम स्वरूप देशभरका स्वास्थ्य संस्था तथा निकायहरूलाई सतर्क गराइएको र निपाह भाइरसको परीक्षण एल्गोरिदम तयार गरिएको जनाएको छ। सार्वजनिक सेवा प्रसारण नेपाल रेडियो नेपालको आयोजनामा कोशी प्रदेश स्थित तारणी प्रसाद कोइराला स्मृति संचार ग्राममा आयोजित दुई दिने समावेशी प्रसारण सामग्री उत्पादन तथा प्रसारण सम्बन्धी प्रशिक्षण सम्पन्न भएको छ। प्रशिक्षण समापनमा सार्वजनिक सेवा प्रसारण नेपालका कार्यकारी निर्देशक सार्वजनिक सेवा प्रसारण नेपालका कार्यकारी अध्यक्ष डाक्टर महेन्द्र विष्टले सामाजिक सञ्जालले पस्किरहेको भ्रमपूर्ण समाचार र विचारहरूलाई सन्तुलित तथा यथार्थपरक समाचार र सूचना दिने दायित्व सार्वजनिक प्रसारकहरूको भएको बताउनुभयो। सार्वजनिक सेवा प्रसारण नेपालका कायम मुकायम प्रमुख प्रशासकीय अधिकृत विष्णुराम नेउपानेले समावेशी सामग्रीको उत्पादन तथा प्रविधिको विषयमा सिकेका कुराहरू व्यवहारमा उतार्ने विश्वास व्यक्त गर्नुभयो। विराटनगर महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत योगेन्द्र प्रसाद दुलालले छिटो तथा बढ़ी भ्यूका लागि दिने गरेको भ्रामक सूचनाका कारणले मुलुकमा धेरै क्षति बेहोर्नु परिरहेको बताउँदै सार्वजनिक सेवा प्रसारकहरू ढिलो भए पनि सत्य तथ्य समाचार दिनुपर्ने धारणा राख्नुभयो। जलवायु परिवर्तन, बढ़दो प्रदूषण र मानवीय अतिक्रमणका कारण कञ्चनपुरका सिमसार क्षेत्र तथा ताल तलैयाको अस्तित्व संकटमा परेको छ। शुक्लाफाटा राष्ट्रिय निकुञ्जका संरक्षण अधिकृत विनय कुमार झाले सिमसार क्षेत्रलाई जैविक विविधता सन्तुलनको सूचकका रूपमा व्याख्या गर्दै यसको संरक्षण नगरे जैविक विविधता नै संकटमा पर्ने बताउनुभयो। समाचार रेडियो नेपालबाट सुन्दै हुनुहुन्छ। अब केही अन्तर्राष्ट्रिय समाचार। अमेरिकामा अत्याधिक हिमपातका कारण जनजीवन प्रभावित हुनुका साथै 2400 भन्दा बढ़ी उड़ानहरू रद्द भएका छन्। अमेरिकी मौसम विभागले उत्तर र दक्षिण क्यारोलिनामा भारी हिमपात र तीव्र हावासहितको तटीय आँधी बेहरीको चेतावनी दिएको छ। आँधीसँग आएको शक्तिशाली ध्रुवीय हावाले दक्षिण फ्लोरिडाका केही भागहरूमा तापक्रम घट्ने र पश्चिम भर्जिनियामा तापक्रम -33°C पुग्ने अनुमान विभागले गरेको छ। यसैबीच यो हप्ताभित्र न्यूयोर्क शहरमा चिसोका कारण 14 मृत्यु भएको मेयर जोहरान मामदानीले पुष्टि गर्नुभएको छ। पाकिस्तानको सुरक्षा बलले दक्षिण पश्चिमी प्रान्त बलुचिस्तानमा अतिवादी समूहसँग भएको भिडन्तमा करिब 200 मृत्यु भएको छ। करिब 40 भिडन्तमा कम्तीमा 145 अतिवादी, 17 सुरक्षाकर्मी र 31 सर्वसाधारणको मृत्यु भएको बलुचिस्तानका मुख्यमन्त्री सरफराज बुगतीले बताउनुभयो। इरानका सर्वोच्च नेता आयतुल्ला अली खामेनीले अमेरिकाले इरानमाथि आक्रमण गरेमा त्यसको परिणाम क्षेत्रीय युद्ध हुने चेतावनी दिनुभएको छ। मध्यपूर्व क्षेत्रमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सैन्य शक्ति बढ़ाइरहेका बेला खामेनीको यस्तो अभिव्यक्ति आएको हो। आइतबार तेहरानको केन्द्रमा आयोजित एक कार्यक्रममा खामेनीले अमेरिकाले युद्ध शुरू गरेमा त्यसले सम्पूर्ण क्षेत्रलाई असर गर्ने बताउनुभयो। अब आर्थिक समाचार।
यस आर्थिक समाचारको साथमा नेपाल बैंक लिमिटेड, नेपालको पहिलो बैंक।
चालू आर्थिक वर्षको छ महिनामा नेपालको कुल वस्तु निर्यात 43.8% वृद्धि भएको छ। यस अवधिमा निर्यात बढ़ेर 1,42,000,000,000 रुपियाँ बराबर पुगेको छ। अघिल्लो वर्षको सोही अवधिमा यस्तो निर्यात 31.8% वृद्धि भएको थियो। गन्तव्यका आधारमा भारत र अन्य मुलुकतर्फको निर्यात क्रमशः 57.5% र 10.7% वृद्धि भएको छ भने चीनतर्फको निर्यातमा 66.7% कमी भएको नेपाल राष्ट्र बैंकले सोमबार प्रकाशित मुलुकको पछिल्लो आर्थिक अवस्था सम्बन्धी प्रतिवेदनमा उल्लेख छ। वस्तुगत आधारमा बटमासको तेल, अलैंची, पाम तेल, जुटका सामान, जुत्ता तथा चप्पल लगायतका वस्तुको निर्यात बढ़ेको छ भने चिया, उनी, गलैंचा, हस्तकलाका सामान लगायतका वस्तुको निर्यात भने घटेको छ। आर्थिक वर्ष 2082-83 छ महिनामा कुल वस्तु आयात 14.2% वृद्धि भई 9,39,02,00,000,000 बराबर पुगेको छ। अघिल्लो वर्षको सोही अवधिमा यस्तो आयात 7.1% वृद्धि भएको थियो। वस्तु आयात गरिने मुलुकको आधारमा भारत, चीन र अन्य मुलुकबाट भएको आयात क्रमशः 5.9%, 22.1% र 32.4% बढ़ेको छ। आयात निर्यात विश्लेषण गर्दा नेपालको कुल व्यापार घाटा 10.1% वृद्धि भई 7,97,00,000,000 पुगेको छ। सोमबार नेपाली बजारमा सुन चाँदीको भाव उच्च रकमले घटेको छ। सोमबार सुनको भाव तोलामा 13,400 रूपियाँले घटेर प्रतितोला 2,86,600 रूपियाँमा कारोबार भएको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ। आइतबार सुनको भाव तोलामा 18,800 रूपियाँले घटेर 3,00,000 रूपियाँ कायम भई कारोबार भएको थियो। सोमबार चाँदीको मूल्य पनि घटेको छ। आइतबार तोलामा 5,500 रूपियाँ कायम भएको चाँदी सोमबार तोलामा 300 रूपियाँले घटेर 5,200 रूपियाँमा कारोबार भएको छ। चालू आर्थिक वर्षको छ महिनामा विप्रेषण आप्रवाह 39.1% वृद्धि भई 10,62,93,00,000,000 रूपियाँ बराबर पुगेको छ। अघिल्लो वर्षको सोही अवधिमा विप्रेषण आप्रवाह 4.2% बढ़ेको थियो। समीक्षा अवधिमा अमेरिकी डलरमा विप्रेषण आप्रवाह 32.3% वृद्धि भई 7,50,00,000,000 पुगेको छ। सोमबार नेप्से परिसूचक 1.53 अंकले घटेर 2,995.73 बिन्दुमा कायम भएको छ। यस दिन विभिन्न 330 कम्पनीहरूका 1,75,07,76 किता शेयरहरू 8,22,29,66,000 रूपियाँमा किनबेच भएका छन्। नारायणी नदीमा जल पर्यटन प्रवर्धन र त्यहाँको धार्मिक पर्यटकीय क्षेत्रलाई जोड्ने उद्देश्यले गैंडाकोट स्थित नारायणी नदीमा नेपालकै पहिलो क्रूज सञ्चालनमा आएको छ। क्रूजले प्रति यात्रु 10,00,000 बराबरको बीमा गरेको र होटल र क्रूजका लागि 50,00,000,000 लगानी गरेको संचालक सदस्य बद्री अधिकारीले जानकारी दिनुभयो।
आर्थिक समाचारका साथमा हुनुहुन्थ्यो भुवन आचार्य। अब खेलकुद समाचार।
भूटानलाई पराजित गर्दै नेपालले साफ U19 महिला च्याम्पियनसिपको फाइनल खेल्ने सम्भावनालाई कायम राखेको छ। पोखरा रंगशालामा सोमबार सम्पन्न खेलमा नेपालले भूटानलाई 2-1 पराजित गरेको हो। नेपालको यो पहिलो जित हो। पहिलो खेलमा भारतसँग नेपाल 1-0 पराजित भएको थियो। जितसँगै नेपाल अंक तालिकामा भारतलाई पछि पार्दै दोस्रो स्थानमा उक्लिएको छ। यी दुई टोलीको समान दुई खेलमा 3 अंक छ, तर गोल अन्तरमा नेपाल अगाडि छ। भारतले भने सोमबार नै भएको पहिलो खेलमा साबिक विजेता बंगलादेशसँग 2-0 गोलको हार बेहोरेको थियो। भूटान भने प्रतियोगिताबाट बाहिरिएको छ। पहिलो खेलमा बंगलादेशसँग भूटान 12-0 गोलले पराजित भएको थियो। अब नेपालले अन्तिम खेल बुधबार बंगलादेशसँग खेल्नेछ। भूटानले भने भारतसँग खेल्नेछ। अंक तालिकाका शीर्ष दुई टोलीले फाइनल खेल्नेछन्। मछिन्द्र फुटबल क्लबले राष्ट्रिय लीगमा लाली गुराँस एसोसिएसनसँग बराबरी खेलेको छ। साद्दो बाटो स्थित एन्फा मैदानमा सोमबार सम्पन्न खेलमा मछिन्द्रले लाली गुराँससँग गोलरहित बराबरीमा खेलेको हो। लीगमा मछिन्द्रले 5 खेलमा 12 अंक जोडेको छ। लाली गुराँसको समान खेलमा 11 अंक रहेको छ। सोमबार नै भएको पहिलो खेलमा साद्दो बाटो युथ क्लबलाई चितलाङ फुटबल क्लबले गोलरहित बराबरीमा रोकेको थियो। लीगमा साद्दो बाटोले 4 खेलमा 5 अंक जोडेको छ भने समान खेलमा चितलाङको पनि समान 5 अंक रहेको छ।
खेलकुद समाचारका साथमा हुनुहुन्थ्यो अजय बम। अब मौसम सम्बन्धी जानकारी। आज राति तराई भूभागका थोरै स्थानहरूमा हुस्सू रहनेछ। देशका हिमाली भूभागमा साधारणतया बादल लाग्नेछ भने गण्डकी कर्णाली र सुदूरपश्चिम प्रदेशको हिमाली भूभागका थोरै स्थानहरूमा हल्का हिमपात र वर्षाको सम्भावना रहेको छ। गत 24 घण्टामा देशका पाँच प्रमुख शहरमा रेकर्ड गरिएको तापक्रमको विवरण यस प्रकार रहेको छ। धनकुटाको अधिकतम 23.6 डिग्री सेल्सियस, न्यूनतम 9.5 डिग्री सेल्सियस, काठमाडौँको अधिकतम 19.8 डिग्री सेल्सियस, न्यूनतम 5.7 डिग्री सेल्सियस, पोखराको अधिकतम 21.7 डिग्री सेल्सियस, न्यूनतम 9.7 डिग्री सेल्सियस, वीरेन्द्रनगरको अधिकतम 25 डिग्री सेल्सियस, न्यूनतम 7.5 डिग्री सेल्सियस र दिपायलको अधिकतम 26.4 डिग्री सेल्सियस, न्यूनतम 5.7 डिग्री सेल्सियस। अब अन्त्यमा यस प्रसारणका प्रमुख समाचार फेरि एकपटक। नेपालको जलविद्युत, पर्यटन, कृषि जस्ता प्राथमिकताका क्षेत्रमा लगानी गर्न जापानी लगानीकर्तालाई राष्ट्रपति रामचन्द्र पौडेलको आग्रह। स्वच्छ, निष्पक्ष र विश्वसनीय रूपमा निर्वाचन सम्पन्न गरी जननिर्वाचित सरकारलाई सत्ता हस्तान्तरण गर्न आतुर रहेको प्रधानमन्त्री सुशीला कार्कीको भनाई। चालू आर्थिक वर्षको पहिलो छ महिनामा नेपालको कुल वस्तु निर्यात 43.8 र विप्रेषण आप्रवाहमा 39% वृद्धि भएको नेपाल राष्ट्र बैंकको तथ्याङ्क। र अमेरिकामा अत्याधिक हिमपात, 2400 भन्दा बढ़ी उडान रद्द। यसका साथै साँझ 7 बजेको समाचार सकियो। अब अर्को समाचार 8 बजे अंग्रेजीमा सुन्न सक्नुहुनेछ। हवस्त, नमस्कार।